और फिर मैं आपको एक बात उनकी ये भी बताऊंगा, ये तो अकीदे से ताल्लुक की बातें थी जो मैंने आपको सराज खान ने अर्ज की है। एक दफा मुझे ये भी कहा, कहने लगे मैं नहीं रहूंगा ना तो तुम तजर्बा कर लेना कि देखो मैं सियासी तौर पर जरूरत पड़ती है तो पार्टियों के त्याग कर लेते हैं, लेकिन अगर तुम्हें यह भी अच्छा ना लगे, मैं तो सही कहता हूं तो मुझे तो यह भी अच्छा नहीं लगता, लेकिन मुझे कहा अगर अच्छा नहीं लगे तो हम न हो तो अकेले तुम मैंने सुन्नत को साथ लेकर सियासत करके दिखाना हो किस तरह कर। मैंने 30 साल एक एक दरवाजा खटखटाया, इनको शऊर न पैदा हो तो किस तरह आगे चलेंगे। तो तुम लोग चल लेना, अगर आसान समझो तो इस तरह करके देख लेना। तो आज मुश्किल है बाकी, अभी तो वो भी गुत्था है इस तरह किए बैठे, टेलीविजन पर फोटो है बड़ा रुखसौर होगा। अफज हुसैन अहमद ने माकुल पर बड़ी बात, एक आदमी बड़ी बढ़ के तकरीर कर रहा था, ऐसे ऐसे उसने कहा ऐसे ही है जी, ऐसे ही थे उनका, ऐसे ही थे उनका, ऐसे थे तो फिर तुम्हें मरने का इंतजार था।
अल्लाह
और पागला, तुम्हें मरने का इंतजार था, वो मर जाए तो फिर हम उनको माने कि ऐसे थे, फिर जिंदगी में क्यों नहीं मान लिया। ग्रामी कदर हजरात, एक बात उनकी, वो पहले जो हजरत बरादर मुकर्रम भाईजान ने बात कही है ना उनके बारे में, फकीर दरवेश थे इस तरह की बात, एक मेरे पास एक अमानतन बात, 2 बजे का हमारे मदरसे में हजरत मौलाना अब्दुस्तार खान न्याजी मुजाहिद मिल्लत रहमतुल्लाह अलैह तशरीफ लाए, तो जलसे से फारिग होकर ऊपर हमारे गोल कमरे में बैठे, मदरसे का जो कमरा है ड्राइंग रूम में, तो इत्तेफाक से मौलाना की बात आ गई, उस दिन मौलाना तशरीफ नहीं लाए मुझे, और मुझे फरमाया, मैंने कहा भाई ये जो मौला श्याम दुरानी है ये बड़ा दरवेश है, फकीर है। तो मैंने कहा कोई बात होगी हजरत, किस तरह आपने मालूम किया फकीर है दुर्वेश है? तो मौलाना नियाज़ी ने मुझे ये वाक्य सुना, कमरे में अकेला उनके सामने बैठा था, चाय पिलाने के लिए गया था कि जलसे से तकरीर से फारिग होगा तो फिर खिदमत के लिए। हमारे वालदे ग्रामी रहमतुल्लाह अलैह खुद हमें भेजा करते थे, हम भेजते थे और बुजुर्गों भाइयों को भी कहते थे कि जाके खबर न हो दबा की। तो मुझे फरमा चाय पिलाओ मौलाना, जरूरत होगी अभी तकरीर करके गए, चाय पिलाने के लिए गए तो ये बात शुरू हो। फरमाने लगे कि हम बगदाद में गए, बगदाद शरीफ अर रशीद होटल में हम ठहरे हुए थे, वहां दरिया दिजला किनारे मैंने देखा है, बहुत 5 स्टार होटल है, गवर्नमेंट के जो मेहमान होते हैं उसमें ठहराते हैं, खुद प्राइवेट लोग भी ठहर जाते। तो कहा रात को एक अरब मुल्क का सफीर आए और मौलाना श्याम नूरानी साहब और मैं उस कमरे में बैठे हुए थे, तो पहले फोन किया उसने कि मैं फलां मुल्क आदमी हूं, मुझे काम है आपसे, कहा जी आ गए। तो कहा मौलाना कल आपको जिस मौजू पर बात करनी है ना, हमें पता चला है कि ये आपका मजमून है जिस पे आप बात करेंगे, ये मौजू है आपका, तो हम चाहते हैं आप इस पर बात ना करें और इस मसले पर इशू पर आप कल जो कोई पास हो ना वो आप दबा दें, क्योंकि कल के इजलास की आप सदारत करेंगे, अगर आप ऐसा करें ना तो उसने 2 ब्रीफकेस उसके पास थे इस तरह खोले। मौलाना कहते मैं जरा दूर बैठा था, मैंने देखा गौर से ऐसे चश्मा पहन क्या है, तो दोनों बड़े ब्रीफकेस ना अमरीकी डॉलरों से भरे हुए थे, उसने खोला ना इस तरह दथियां लगी हुई थी, कहिया दिया। मौलाना न्याजी कहते मैंने जिंदगी में कभी इतनी दौलत नहीं देखी, इकट्ठे ही। अच्छा अब मैं खामोश था कि मौलाना नूरानी मुखातिब है क्या जवाब देती, कह लगा मौलाना ने उससे कहा, सबसे पहले मौलाना ने उसको ये कहा, साहब आप तो एक अरब मुल्क के सफीर हैं और अगर आपको हमारे लिए हदिया लाना था तो अपने मुल्क की करेंसी होती या अमरीका की, क्यों ना बात अगर दो मुसलमानों के दरमियान हो रही है दरमियान में अमरीका की करेंसी का क्या मतलब। कहा ये जब सुना तो वो सफीर साहब उखड़ गए, तो जवाब नहीं बन पड़ा ऐसे करने। तो मौलाना ने कहा मालूम होता है कि तुम्हें इस काम के लिए अमेरिका ने भेजा, इस मौजू पर हम बात ना करें क्योंकि करेंसी तो मुश्किल आए हो। कहा ठीक है, फरमाया इसका मतलब है इतनी भारी कीमत हम फकीर लोगों एक बात रोकने की अमेरिका देता है, इसका मतलब यह है कि ये बात अगर हो जाए तो नुकसान होता है अमरीका का, और वो इसकी इतनी भारी कीमत देता है। तो अगर अमेरिका को नुकसान होता है और नुकसान रोकने के लिए इतनी भारी कीमत देता है, तो बात अगर रुक गई हम ना करें तो फिर उसका नुकसान मुस्लिम उम्मा को होगा, क्योंकि इस मौजू का ताल्लुक तो उम्मत मोहम्मदिया से है। और ये कहते हुए मौलाना अली फरमाते हैं, बाएं पांव का अंगूठा इस तरह आपने मारा उनको ब्रीफ केसों को, और दूर दरवाजे के सामने गिर गए और फरमाया, सफीर साहब आप गलत जगह पे आए, मैं और न्याजी तो दरबार मुस्तफा में बिक चुके हैं, अब हमारी कीमत ना अमरीका लगा सकता है ना कोई और लगा सकता है। पहले हम इस मौजू पर शायद इतनी शिद्दत से बात ना करते, या अपने पैसे भी उठाओ और दफा हो जाओ, कल मैं और न्याजी दोनों इसी मौजू पर शद्दोमत के साथ बात करें। मौलाना न्याजी कहते हैं, मैंने दुनिया की इतनी जिल्लत कभी नहीं देखी, जैसे नोटों को मौलाना ने पांव से ठोकर मारी और कहने लगे, मेरे दिल में उस वक्त से ये पक्का ख्याल है कि ये मेरा मौलवी या सियासतदान नहीं है, ये दुर्वेश है जिसको अल्लाह ने इतना मुस्तगनी और सैर चश्म बनाया, तो उसकी नजर में दुनिया की दौलत की कोई कीमत ही नहीं है। अकालत के साथ ठुकरा दिया और शरीर साहब चले गए। मौलाना न्याजी जब बयान फरमाए तब भी आपकी आंखों में आंसू थे और फरमाया, अल्लाह तबारक तआला ने शख्स को ऐसा मकाम दिया। और गिरामी कदर हजरात, सारी जिंदगी इसी तरह हम ये समझते थे, सच्ची बात है, ये पहले नहीं पता था मैं, मेरा यह अंदाजा था कि मौलाना के बाद बहुत बड़े मुरीद हैं और मौलाना को लाखों रुपया वो देते हैं कुकर से लेकर आ, तो हमें पैसे 5,000 2,000 4,000 10,000 ये मदरसों के पैसे ये जलसों पर हमको पेश करे वो नहीं लेते थे, हमारे मदरसे पर आते कभी नहीं लेते थे पैसे, कार वगैरह किराए पर होती उससे ले आते, लेकिन ये खिदमत वगैरह आदि पेश कर नहीं लेते, नहीं लेते थे। कितनी मरतबा है, तो ख्याल ये था कि चूंकि हॉलैंड में मॉरिशस में मौलाना बड़े बड़े ऊंचे मुरीद हैं, इस वक्त भी मॉरिशस का जो वजीर आजम है वो हजरत का 10 बैत है आपस पास, इस वक्त भी जी हाँ, तो बड़े बड़ी दुनिया मुरीद थी भाई, ऐसे नहीं दो चार शेख मुरीद हो तो पीर का काम ठीक हो जाता है, तो वो तो बड़े बड़े वजरा वजीर आजम और बड़ी बड़ा किस्म के लोग मुरीद थे, तो हमारे बाकी देर में ये ख्याल था। और मौलाना ऐसे 2,000-4,000 इसलिए नहीं लेते, ऐसा जुब्बा है 5,000-10,000 का जुब्बा पहनते हो, इतना नफीस और खुशबू लगाते जरा, सोशल किस्म की खुशबू है तो बड़ी कीमती है, तो कैसे मतलब हो जाते हैं। आपके कुल पर एक बाबा जी तशरीफ लाए हॉलैंड से, और वो इंडस्ट्रियलिस्ट है, मैं जानता हूं उनको, हॉलैंड में जानता हूं मैं खुद उनको, जानता हूं मैं, बड़ी इंडस्ट्री है उनकी वहां पे, भारी गवर्नमेंट्स की भी और भी कई काम है, वो पुराने वहां वो रहते सुरीनामी, तो कुल पर उन्होंने कहा कि अल्लाह ने मुझे ऐसी तौफीक दी, हजरत मेरे पीर इनके वालिद का मैं मुरीद, बड़ी उम्र का बाबा है, कासिमी नाम है उसका, कह लगा कि मैं इनके वालिद का मुरीद है और हमारी लाखों में ज़कात निकलती और लाखों रुपया हम वैसे उनको बतौर हदिया शेख को जैसे हदिया देते हो हम पेश कर सकते हैं, यही हमारा वहां पर स्टेटस है। तो मौलाना को कई दफा मैंने एक एक लाख गिल्डर बतौर हदिया पेश किया, आप हदिया तो रो रहे थे, हिचकियां बनी हुई, कहा वल्लाह अल अजीम कभी भी जो हदिया हमने दिया उसमें से 5 या 10 उठा के जेब में डाले थे, और फरमाते बाबा इस मुल्क में कितनी मस्जिदें बनाने की थी, कितने इदारे बनाने के थे, तो मिर्जाइयों के ईसाइयों के मुकाबले में कितने सेंटर्स अभी कायम करने, और मुझे जरूरत नहीं इतने पैसों की, आप इससे ये सेंटर कायम करें। बाबा वहां के बड़े बड़े मुरीदीन से भी अध्ययन वसूल करते थे, और तमाम ममालिक उनमें साउथ अफ्रीका में मैंने वो सेंटर खुद देखे अपनी आंखों से जाकर, मैंने दौरा किया, मैं तकरीबन पूरा एक महीना रहा हूं साउथ अफ्रीका में, जोहानिसबर्ग में भी, डरबन में भी, कैपटाउन में भी, प्रिटोरिया, फोनेक्स, छोटे मोटे जितने भी शहर है वहां बड़े बड़े मसाजिद हैं वहां, तो कितने बड़े सेंटरों में मैं भी हूं, वो सेंटर हजरत के वालिद साहब ने भी हजरत ने ताबीर करवाई, मॉरिशस में भी हैं और हॉलैंड के अंदर भी, फ्रांस के अंदर भी मौजूद है। तो गिरामी कदर हजरात, उन्होंने जिंदगी में बड़े कारनामे अंजाम दिए, लेकिन मैं ये समझता हूं कि इन कारनामों के अंदर रूह क्या थी, एक तो वो फितरतन नेक थे, सईद थे, मां बाप उनके अजीम थे, لیکن اس کے اندر روح میں سمجھتا ہوں بنیادی طور پر ان کے دادا مرشد اور ان کے والد حضرت شاہ عبد العلیم کے پیشوا امام احمد رضا بریلوی کے روح کار فرما دیے تھے، جن کی اعلیٰ تربیت سے یہ لوگ حضرت حافظ الحدیث رحمۃ اللہ تعالی علیہ 55-60 سال جنہوں نے آپ نے یہ وہ لوگ بیٹھے، ان سے آپ پوچھ سکتے ہیں کہ صحت ان کی کس منزل پر پہنچی تھی، پھر بھی علم حدیث کے ساتھ کتنی محبت تھی، درس دیا کرتے تھے اور صبح و شام عسر و یسر کوئی حالات ہو کوئی موسم ہو انہوں نے مسلک حقہ کے لیے دین اسلام ہے. وما محمد الا رسول قد خلت من قبله الرسل افإن مات او قتل انقلبتم على اعقابكم ومن ينقلب على عقبيه فلن يضر الله شيئا. محمد صلی اللہ علیہ وسلم کے اللہ کے رسول نے پہلے بھی رسول سن جڑے پردہ فرما گئے اور مثال فرما گئے. افإن مات او قتل کہ ان کا ساتھ پورا دی ساتھ پورا ہو جائے وقت آ جائے یا مقتول ہو جائے انبیاء انقلب تمہارا آساب تم کیا ہے اڈیوں تو پھر جاؤ گے تسی تو یہ پھر بھی جاؤ گے کہ اللہ کا کی نقصان کرو گے نقصان سے اپنے کرو گے. اے آیت کریمہ حضرت ابو بکر صدیق نے سب تو پہلا جڑا خطبہ دیتا ہے، بلکہ خطبہ نہیں بلکہ اضطرار دور کرنے واسطے آپ ممبر پہ کھڑے ہو کے سب تو پہلے آپ نے تسلی ارشاد فرمایا. حضرت عمر بن خطاب آج نہیں جی لگا ہے جی میں یہ آیت نازل ہی آج یا آج واسطے آیا نازل ہوں اس انداز سے حضرت ابو بکر صدیق نے کنٹرول کیا. گرامی قدر حضرات بزرگ کی آئن موجنا وقت ہوتے انہوں نے دنیا تو قید پردہ فرما ہے لیکن روح نہیں موئیاں انہوں نے روح کسی بھی نہیں مردی تے اولیاء دیا روحاں تے علماء ربانی دیا روحاں تے اور بھی زیادہ طاقتور
سبحان اللہ.
روح امر ربی نہ مردا کوئی بھی. ایک اور بھی گل ہے کہ مومنین دیا روحاں قید نہیں ہوندیاں تے انبیاء دیا روحاں جڑیاں تے اولیاء دیا روحاں نہ وہ اتنی کبھی ہو دیا نہیں کہ ساری دنیا کے اندر جتنے چاند جا سکتی ہیں. تب کیا تو سبحان
اللہ
گجرات وادیاں نے نہیں عقیدہ
وہ بڑے عجیب
وہ تو جان بھی جاتے سی حاضر ہی نہیں ہوں. مینو ایک ملا خدا جانا بڑا بدرنگا کوچا
میں آخیا کی تھنوں آدھا میرے 10-12 دہاڑے ہو گئے میں تو مواجد شریف اگے بھی نہیں گیا
میں آخیا چاہیے بھی نہ تیرے جائے اتنے جانا چاہیے بھی نہیں میں کہ کی بیماری آج ہے میرے پیر صاحب اگر انہیں سانو دسیا بند رہی کوئی نہ. اچھا میں آخیا پیر صاحب دسیا رہی کوئی نہ اللہ نے دسیا رہی اتے وہ میں کوئی کہڑا پیر بولتے ہو جنہوں اللہ کے مقابلے تھی منگے ہو کم لیا وہ اللہ تعالی نہیں فرمایا ولو انہم اذ ظلموا انفسهم تیرے کو آ جان تو ہے ہی کوئی نہ پھر کتنے ٹر جان. میں کہ شاہ جی کو جو ہوش کرو اور کی زہر پھیلانے لاتے ہو جی اتنے ہے ہی کوئی نہ تو بندے جان کتنے کتنے جان بندے بندے جو بھی جان کے جتنے جان نہیں کی تیرے کو آ جان اور جی آ جان نا کیا آ جان نا تو سرکار نے فرمایا خالی کوئی نہ چاہیے آلان فرمانے نے مجرم بلائے آئے ہیں جاؤ کا ہے گواہ. فرمایا مل بندہ ول ہوئے نا جڑا کاڑ گلے آپ آؤ سڈے گھر اے دعوت
تو ہوں جہاں اس کارڈ اتنے آ جائے انہوں کو آ کے ہوں بوا بند ہو گئی ڈاکٹر اور آ کے کرانے والے نہیں کدی نہیں کی وہ کوئی نہیں سمجھ آئی آلال فرمانے یا رسول اللہ سن رب کارڈ گلے جاؤ کا یہ جانا نے ظلم کی تاجے تو میرے حبیب کو لا جاؤ اور اسی آ گئے ہاں آ گئے ہاں کہ ہوں نہ کرو مجرم بلائے آئے ہیں جاؤ کا ہے گواہ رب ہوں کب یہ بات کریموں کے در کی ہے بھائی کریم تو تسی تے کریم ابن کریم ابن کریم ابن کریم ابن کریم آپ دب کے زبان نبی علیہ السلام نے پوچھا تو تسی کریم ابن کریم ہو توازو ہے سرکار کی فرمایا نہیں یوسف کریم ابن کریم ابن کریم جس پاک یوسف کریم ابن کریم ابن کریم ابن کریم یوسف علیہ السلام بیٹے یعقوب علیہ السلام دے یعقوب علیہ السلام بیٹے اسحاق علیہ السلام اسحاق علیہ السلام بیٹے ابراہیم علیہ السلام دے فرمایا تے نبیوں دی اولاد پشتہ میں پشتے ہیں کریم ابن کریم ابن کریم تورات شریف وچو آیت آندھی آلہ رحمت اللہ علیہ علم اولاد اللہ فرمایا حضور تو انہوں نے کریم ابن کریم فرمانے تو حضور دی جدو اصل دی طرف جدو یوسف علیہ السلام توجہ فرمانے فرمایا تو میری پشتا یا رسول اللہ چار اتنے کریم ابن کریم بولے گے تو تسی تے آدم تو لے کے عبداللہ تک کریم ابن کریم رات ہوں کب یہ بات کریموں کے در کی ہے جاؤ کب میں نے شاہ جی یہ ہے نہیں کوئی نہ تو کتنے آؤ گا کتنے آؤ گا وہ مقام ہی کوئی نہیں ہوئے کوئی پوچھتے ہیں کتنے جاؤ گا اگر علیین بچ ہے تو مگر جیوندے کتنے جاؤ گا آپ ہوں لیل جنہوں نے بلایا رب نے وہ کتوں اپنے لیل میں کہڑی سیڑھی لگی ہے کوئی سمجھ آئی کوئی نہیں لیکن یہ بدبخت پتہ نہیں کی پڑھا اسی بھی تو تم ڈیڑھ گھنٹے کا سنانے وہ کی سنا دینا گیا کوئی نہ مگر کوئی نہ تو کتنے لگا پھرنا یہ واسطے سب کچھ بنایا جو انہیں نہیں لانا ہے تیری تو میں چوکاتی کوئی نہیں لکھت پڑھتی کوئی نہیں جب کہڑے دوں پہ منگل پیدا ہوا ہے تو کول بابی ہمارے جیسا دلیل یہ کہ نبی کے دو ہاتھ ہمارے دو ہاتھ نبی کے دو پاؤں ہمارے دو پاؤں لا حضر کیا سو اے جناب لکھا بھائی پھر تم فرعون اور نمرود ابو جہل کو اپنے جیسے کیوں نہیں کہتے اگر وہ کہیں کہ وہ ہمارے جیسے ہیں تو پھر کیا کہا جائے دیکھو یہ مشکوک جہ رکا کو دے دیتا نے نبی کریم علیہ السلام جبھی صفات سن مسئلہ حضور نبی کریم علیہ السلام دی جمی صفات جڑی نا اس کے اندر آپ دا مثل ہونا ممتنع ہے اور محال فتوا دے رہے میں تھوڑے سامنے
سبحان اللہ
جمی صفات محمدیہ چ آپ دی مثل ہونا ممتنع ہے اور محال ہے ہوں اس کا بڑا فتوا سن سکتے زبان میں مناطقہ دی استعمال کر رہے ہیں نا فتوا بھی کوڑو نہیں سنا پیا لاما فضل خیر آبادی کا فتوا عید جنگی آزادی ممتنا اور محال جمی شفات کیوں فرمایا ہے کہ ہوں رب واسطے بھی محال ہے یہ دوجا محمد پیدا کرے کیوں کیوں فرمایا دو کم رب تو نہیں ہوتے ایک اپنے جہاں دوجا اللہ نہیں بنا سکتا ایک محمد رسول اللہ جہاں دوجا محمد نہیں بنا سکتا اچھا ہوں سنو اپنے جہاں دوجا اللہ بنانا خدا واسطے محال لذات ہی ہے بنا سکتے ہی نہیں جی تے محمد رسول اللہ جہاں دوجا محمد بنانا محال لے گئے ہی ہے کیوں
رب پہلے کو جو یہ فیصلے کر چکے ہیں جو دوجا محمد بنایا تو رب نے پہلے سارے فیصلے کر
چکے
ہیں. سمجھ آئی کہ کوئی نہیں ہے؟ کیوں؟ اس واسطے کہ محمد رسول اللہ کی ایک صفت یہ ہے کہ انہوں نے سر تیرا ختم نبوت کا تاج بھی رکھ چکا ہے. اکبر سبحان
اللہ
دب کے. ہوں یہ بھی پنجابی کے کمال بننا میں بڑا بھی آخر تے آخنا زور سے دب کے
سرکاری چون خوش
بول بچے بھی سن لین راہ نہیں دیں. اچھا جی میں مسئلہ تو نرس کر دیتا اور پوری ذمہ داری نا ٹھیک ہے. اور اگر ختم نبوت سبحان ختم نبوت نبی کریم علیہ السلام کے سر تیرے اپنے ختم نبوت کا تاج رکھے تو جی مثل محمد رسول اللہ کا ہوئے تو ایک تاج وہ بھی سر تے ہوئے نا تو دو تاج ہون تو پھر انہوں نے خاتم نبی جی لے کے
دو خاتم تو ہوئی نہیں سکتے
کہ دو ہو جانی
دو ہو گئے تو پھر کہڑا بچ ہوئے گا ایک ایک تو رہ جائے گا.
ہاں اور اہل سنت و جماعت سنو رب تعالیٰ نو نبی کریم علیہ السلام دا مثل اگر نبی کریم علیہ السلام دا اپنا پتر ہوئے نا اپنا بیٹا سرکار تو وہ بھی برداشت. ما کان محمد نبا احد من رجالکم ولکن رسول اللہ وخاتم النبیین. محمد تواڈے مردہ چو کسے دے باپ نہیں لیکن اللہ دے رسول نے. میں کہ باپ ہونے تو رسول نہیں ہو سکتے پہلے جی رسول رسول بھی ہوئے تو باپ بھی ہوئے یہی نہ واسطے ایک ہی کنڈیشن ہے بھائی رسول نے باپ نہیں رسول تو باپ ہونا آپ کو سیدھا ہے جی باپ نہیں ہے رسول نے تو میں کہ پہلے رسول بھی ہوئے باپ بھی ہوئے یہ گل ہے بھائی باپ نہیں رسول نے. آہا سمجھ آئی عظمت دی اے باپ نہیں رسول نے کمال ہو گئی باپ نہیں رسول نے تو موسا رسول بھی ہوئے باپ بھی ہوئے جی. داؤد علیہ السلام باپ بھی رسول بھی نہیں ایک ہی باپ نہیں رسول نے اور فرمایا رسول نے نا تو باپ بھی سن تو پھر سلیمان بھی تو پیغمبر بنے ہوں جی باپ ہون کسے مرد دے تو پھر وہ نبی بنے نا اور نہ بنے کٹ جائے میرا حبیب داؤد علیہ السلام نالو یا یعقوب علیہ السلام نالو تے جے بن جائے رسول نبی بن جائے پتر تے ختم نبوت دا تاج کدے جائے. ہن دو ہی گلاں سن یا تے خاتم النبیین نہ رہن یا باپ نہ رہن. تے فرمایا خاتم النبیین دا فیصلہ تے کتی سی سونیا دوسرا کسے دا سر ہے ہی نہیں جنہیں تے ختم نبوت دا تاج یا اللہ جی یہ گل سی تے مردہ والی گل چھڈو بچے ہی نہ دیندا فرمایا نہ دیندا تے کچھ بندے آخدے شاید بچے نہ چو ہو نہیں سکتے یہ بھی کوئی طبی وجہ ہے تے بیٹے دے کے کیا ہے پورے نے حبیب تے بھی دان نہ کرنا بھائی نہ جو پتر نہیں جمدے ہے پورے میرا حبیب تے بچے جوان نہیں ہون دیتے کیوں بچے نو تے رجل نہیں نا آخی دا وہ تے طفل ہوتا ہے نا یا سبھی ہوتا ہے حیوان تجاوز من حد الصغر الى حد الکبر ہوئے تو تاں جنا ہوں نا. فرمایا بیٹا جنا نہیں ہون دیتا تاکہ انہوں نبی نہ بنانا پوے کیوں فرمایا میرے حبیب دی مثل تے او دا پتر نہیں ہون لگے تے خالق نو برداشت نہیں.
سبحان اللہ
میں دو ہاتھ میں کیا بڑی دور کی گل پیا کر میں دو ہاتھ مگر تو عربی ہے مگر نہیں میں جلندری ہوں میں کہ کرشی ہے اگر نہیں ہاشمی ہے اگر نہیں میں کہ مطلبی ہے اگر نہیں میں کہ محمدی ہے اگر نہیں تو میں کہ جیڑا جیڑا محمدی بھی سی جی رگا چ مستفا دا خون سی آخو نا سبحان اللہ رب جوان ہی نہ ہون دے وے کہ تو مثل بنے گا میرے حبیب دا، جا دکھ بھی ہوئے گا میرے حبیب نو تیرے جان دا، لیکن جا کیوں مثل مینو مصطفیٰ دا پتر نہیں برداشت، جڑا جمی صفات وچ جڑا آسانی بن کے آ جائے نہیں کرے۔ تو میں کہ مولوی جی تو کوئی جائش ہی کوئی اچا مسلا نظر چلا گیا
مدینے چی بڑے نہیں سنی گئی اس مسئلے میں مسالی بڑن
کم لیا کچھ گلا خاص نے اٹھان کے باواں دیا گلا نہیں کری دیا ہاتھ باواں جانور نے بھی ہوتے یہ نہیں کچھ مقام اجے نہیں اللہ مسئلہ امتنا نصیب آپ نے فرمایا کچھ مقام اجے نے جڑے ہے نہیں کلے انہوں تو کرسی ہی ایک کرسی ایک ہی تینوں کتوں بھائی ہونا نہیں سمجھ رہی تو مطلب ہے کوئی نہ کوئی تو چانس ہوتا تو مجھے تیرے نال گل کری تھی چلو ٹھیک ہے مثل نہیں چل سکتا فرما مقام وسیلہ ایک وہ واسطے ہستی بھی ایک مقام محمود بھی ایک وہ واسطے ہستی بھی مقام شفاعت بھی ایک وہ واسطے ہستی بھی ایک دب کے بول ہونا لواول حمد بھی ایک وہ واسطے ہستی بھی ایک عرش آزم بھی ایک ہاں جی ایک دب کے ایک ادا واؤ کے بولی دے لائیں گے کسی اور عرش آزم بھی ایک اور یہ اٹھے باہر والی ہستی بھی وہی لا مکان کے مکی ہوئے سر عرش تخت نشین ہوئے وہ نبی ہیں جن کے ہے یہ مکان وہ خدا ہے جس کا مکان نہیں ساری زد نہیں جتنے موقع ہی کوئی نہیں علامہ چشتی صاحب موقع ہی کوئی نہیں تنوع نیندر آئی ہے مجموعے کی نسبت آواز ہی لے کے آ رہے کہیے ہونا سیکھی مجموعی نقش بندی کا چشتی ایک دو بیٹھے ہیں تو انہیں منہ سد کے جاؤ ہاں جی تنیق کا قول کے بعد سنت جماعت ہے کہ دلیل عنایت فرمائیں اے بھائی تفسیر قرطبی کی موجود ہے مولا علی دا فرمان اور شیعہ حضرات کی کتاب کا احتجاج ہے تبرسی کے اندر بھی حضرت مولا علی دا قول موجود ہے کہ صحابہ دے طریقے تے جنتی جماعت جڑی اہل سنت و جماعت ضیاء اللہ شاہ نے کہا ہے کہ ولیوں کی قبروں پر نہیں جان چاہیے اچھا ولی قبروں پر نہیں جانا چاہیے محمد الرسول اللہ نے فرمایا ہے کہ اللہ والوں کی جہاں قبر ہو جانا چاہیے ہوں جنہیں اس کلمہ پڑھے ہیں کل بھی گیٹ والے یہ گل منو تو جنہیں نبی پاک کا منیا انہوں نے منی نبی پاک علیہ السلام کا کلمہ جنہیں پڑھیا انہوں نے منو کیوں نبی کریم علیہ الصلوۃ والسلام نے فرمایا کنت نہیتکم عن زیارۃ القبور الا فزوروها الا تونوں تے آواز بھی نہیں پڑدی جناب تو اپنی سیدھی رکھنا سی تے ٹی وی دے کم کرنا سی الا فزوروها دیکھ سنی مسلمان حضور فرماتے ہیں میں تمہیں جانے تو روکتا رہا کدو جدو تک تہاڈیاں کافراں تے مشرکاں دیاں قبراں سن اے مومنو ہن مومن بھی تسی دفن کر چکے ہو خبردار انہاں دیاں قبراں تے حاضری دیا کرو شاہ نے کہا ہے مجھے اس کے ابے کا دین ہے میں تو جی کا قول میں پیش کرنا ہوں اپنا دین
ہے
ہوں، یہ بھی حدیث پیش کر سکنا. نبی علیہ السلام نے فرمایا جی کہ ماں باپ کی قبروں سے جانا ممکن ہے وہ واسطے، تو وہ نہیں جانا. میں قیامت والے دہاڑے وہ شفاعت ہی نہیں کرا.
سبحان اللہ.
حضرت ابو بکر صدیق راوی نے سنی جانا ممکن نہیں جاتا، میں وہ شفاعت ہی نہیں کرا. جانا تو لازم ہی جانا کیوں نہیں چاہیے؟ ناف کے اوپر ہاتھ رکھنا نماز کے دوران کیوں جناب؟ ناف کڑی رکھنا بند کر سرکار نے جی ناف تو نیچے رکھے تو اتنے کیوں رکھنا اس ناف کس واسطے رکھنا ہے؟ ساز الماد شریف اٹھا کے دیکھو، کنز الرحمان شریف اٹھا کے دیکھو، ہاں کتاب السنن امام ابن نجار اٹھا کے دیکھو. حضرت عبداللہ ابن عمر عبداللہ ابن عباس فرمانے نبی کریم علیہ السلام کھبا ہاتھ تھلے تسجا اتنے رکھتے سن اور ناف تو تھلے حضور ہاتھ بنتے سن. اتنے رکھنے میں کیوں نہیں چھیکی رکھنی ہوتا؟ ناف کی بیماری تو سب کو تاریخ مل یہ ضروری نہیں نماز کے دوران چھیکی رکھو ہوتا بھائی ناف اتنے ہاتھ رکھنا غلط ہے. احادیث مبارکہ میں اس کا ثبوت اسی طرح سے ابھی یہ نہیں کرنا چاہیے. یہ اپنا مولانا محمد شبیر صاحب ہیں ہمارے جماعت اہل سنت مرکز جماعت اہل سنت خجا سے، ان کا تعلق ہے. ایک فوٹو انہوں نے پیش کی ہے جس کے اوپر گنبد خضر شریف کے اوپر کوئی ڈاکٹر صاحب اور بٹ صاحب انصاری صاحب اور رندھاوا صاحب تھے، پتہ کیا کیا نام اوپر لکھے ہوئے. تو اس طرح بالکل اوپر نام لکھنا جو ہے نا یہ اچھا نہیں ہے، اور یہ توہین کے زمرے میں آتا ہے. ایسی آپ سب حضرات کو اس طرح کے ان کا مسئلہ ریز کرنا چاہیے، اپنے ذاتی نام کو مدخل شریف اوپر لکھنا یہ ٹھیک نہیں ہے. اور آپ جانتے ہیں بڑا مقام نازک ہے، سرکار دو عالم صلی اللہ علیہ وسلم کے گنبد خضرا شریف کا جو نقش ہے اس کی بھی عزت کرنا ضروری ہے، احترام کرنا ضروری ہے. اپنے ذاتی نام اس کے نیچے لکھ سکتے ہیں، اوپر اس کے لکھنا ٹھیک نہیں، یعنی بالکل اس طرح اوپر نام مبارک آپ کے گنبد شریف کے اوپر لکھنا. تو ایک آدمی مجھے کہنے لگا گنبد بنانے بھی جائز نہیں، میں نے یہی گنبد اس کے سامنے کی. میں نے کہا اس کے بارے میں تمہارا کیا خیال؟ اب گونگا ہو گیا. پہلے بڑی حدیثیں پیش کی، حضرت علی کو فرمایا ڈا دو جی ڈا دو، میں کہے تو حضرت علی نے آپ ہی بنوایا، اس کے بارے میں کیا خیال ہے تمہارا؟ کیونکہ حجرے میں سرکار کو جو دفن کیا گیا ہے اپنے ہاتھوں سے حضرت علی بات کی.
سبحان اللہ.
جی تو حضرت علی کو کہ فرمایا میں کمرے گرا دو، اس قبر کو تو بنایا ہی آپ نے خود، چار دیواری تھی نا پہلے سے تھی، تو میں نے کہا گرا دیتے ہیں، حکم جو تھا وہ گرا دو. تو کیوں نہیں گرائی؟ انہوں نے ساگوان کی چھت پہ لائی ہوں بڑی خوشبودار لکڑی کی، حضرت عثمان غنی نے کھا تو مرکش دروازہ بھی لگوایا. جی یہ ثبوت ہے اس بات کا کہ انبیاء کی قبریں نہیں گرائی جاتی اور نہ ہی ان پر حاضری سے روکا جاتا ہے. کیوں؟ حضرت بلال حاضر ہوتے تھے نا، قدم مبارک سال لپٹ جاتے. ایک دفعہ مروان نے کہا بلال یہ کیا کرتے تھے؟ اسا مروان بن حکم. بلال نے کہا اسنا تو تم پر چاہیے، تم جیسے نلائق آدمی حکمران بن گئے، اور ہم لوگ جو ہے نا قبر کے ساتھ کے پاس نہیں آتے، ہم تو اپنے آقا کے پاس آپ کے یاتے مبارکہ میں جس طرح قدموں سے ہم لپٹ جاتے تھے اسی طرح آپ کی قبر انور سے بھی لپٹ گئے ہیں. بلال رضی اللہ عنہ بلال نے آئے بھی موجود ابن کثیر نے بھی اس کو نقل کیا. تو گرامی قدر حضرات مرکزی جماعت اہل سنت مقام مصطفیٰ کے تحفظ اور حقوق اہل سنت کے حصول کے لیے اور فقہ حنفی کے نفاذ کے لیے کام کر رہی ہے الحمدللہ.